समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, यो साता पनि राजनैतिक वृत्तमा आसन्न स्थानीय तहको निर्वाचन, रूस युक्रेन युद्ध र त्यसले अन्तर्राष्ट्रिय व्यापार वाणिज्य क्षेत्रमा पुगेको असर अनि छिमेकी भारतमा विधानसभाको निर्वाचन परिणामबाट भाजपा र आम आदमी पार्टीको सफलता आदि विषयहरू समाचारको प्राथमिकतामा रहे। आज शनिबारको बिहानीमा भने हाम्रो विषयवस्तु र प्राथमिकता पृथक छ। हुन त रूसमा पानी पर्दा नेपालमा छाता त उडिन्न, तर भूमण्डलीकरणको यो युगमा उताको युद्धले यताको आपूर्ति व्यवस्थामा अवश्य प्रभाव पार्नेछ। वर्षेनी इन्धनमा अरबौं रूपियाँ विदेशी नै गर्छ, तर अझै हामी विकल्पमा प्रष्ट हुन सकेका छैनौं। कोविड 19 पछिको विश्वमा उत्पादन पर्याप्त गर्न नसक्दा विश्वले नै खाद्य संकट बेहोर्नुपर्ने अनुमान गरिएको छ। वातावरण सन्तुलनका लागि इन्धनको खपत घटाउने, घर घरमा कृषि उत्पादकत्व बढ़ाउने लगायत आधुनिक संचार प्रविधिको प्रयोग गरी किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, खाद्यान्न आदि अनलाइन मार्केटिङ मार्फत घर घरमा पुर्याउने कार्यमा संलग्न हुने क्रम पछिल्लो समयमा बढ़दो छ। यिनै सेरोफेरमा रहेर आज शनिबारको बिहान हामी ग्रीन ग्रोथ नामक संस्थाका सह संस्थापक एवं सामाजिक जागरणका लागि क्रियाशील संचारकर्मी युवा उद्यमी सौरभ ढकालसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सौरभजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। अब आज शनिबारको दिन विशेष गरी मानिसका प्राथमिकताहरू अलिक फरक हुने गर्छन्। युवाहरू चाहिँ साइक्लिङमा हाइकिङमा गइरहेको देखिन्छ, कतिपय गाउँ टोलमा सरसफाई अभियानहरू सञ्चालन हुने गर्छ, होइन? यी यस्ता गतिविधिका माझमा बेला बेलामा शनिबार मात्रै किन, आइतबार पनि विदा गर्नुपर्छ नेपालमा, यसले आन्तरिक पर्यटनलाई बढ़ावा दिन्छ, वातावरण सन्तुलनमा यसले चाहिँ प्रभाव पार्छ, यस्ता कुराहरू हामी सुन्थ्यौं। के त्यस्तै हो? यदि हामीले नेपालमा अन्य देशहरू जस्तै हप्ताको दुई दिन विदा दिन थाल्यौं भने के प्रभाव पर्न सक्ला? यहीँबाट कुराकानी शुरू गरौं सरोजी।
अब वातावरणको विषय चाहिँ शनिबार आइतबार वा विदाको दिन कहिले पर्छ भनेर छुट्याएर छलफल शुरू गर्नुपर्ने विषय चाहिँ होइन। यो चाहिँ अब यसै पनि वातावरण भनेको त जीवन जीवन हो नि। वातावरण नभए त हामी आफै पनि यसमा कसरी अटाउने, कसरी सँगसँगै रहने भन्ने कुरा अलिक गाह्रो विषय हो। तर विदाले चाहिँ केही भौतिक कुराहरूलाई कम गर्छ। अफिसका गाडीहरू कम कुद्छन्, एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने मोबिलिटीहरू कम हुन्छ, उद्योग धन्दाहरू केही समयका लागि भए पनि रोकिन्छन्, त्यसले गर्ने प्रदूषण कम हुन्छ भन्ने अवधारणा चाहिँ हो। तर अब यो पछिल्लो चोटि चाहिँ त्यसो भएन, हरेक चिज सुचारू हुन सक्छ, तर त्यो सञ्चालन हुने पद्धति प्रक्रिया चाहिँ वातावरण मैत्री बनाउन सकिने खालको प्रविधि र विचार दुवै चिज चाहिँ अब संसारले एक किसिमले भनौँ आविष्कार गरिसक्यो वा त्यसलाई मनन गरिसक्यो। मैले भन्न खोजेको चाहिँ एउटा जीवन सहर समाज पुरै पूर्ण रूपमै वातावरण केन्द्रित भएर सञ्चालन हुन सक्छ। त्यसका विकल्पहरू अब वैकल्पिक भएनन्, अब तिनीहरू मेन स्ट्रिम भइसके, त्यसरी सोच्ने अवस्था आइसकेको छ।
अब यही इन्धन खपतकै कुरा गरौं न, होइन? अहिले चाहिँ युक्रेनमा जसरी युद्ध भइरहेछ त्यसले चाहिँ विश्वको इन्धन बजारमा प्रभाव पार्छ भन्ने एकातिरको कुरा, अर्कोतिर अब नेपालमा के विकल्प लिने भन्दाखेरि जोर बिजोर प्रणाली गर्न सकिन्छ कि भन्ने खालका चाहिँ अलिकति कच्चा अवधारणाहरूमा पनि हामीले चाहिँ छलफल गर्नुपर्ने स्थिति आयो। त्यसले गर्दाखेरि अब समग्रमा नेपालकै परिप्रेक्ष्यको कुरा गर्दाखेरि आयातित इन्धनलाई कम गर्नको लागि हाम्रो विद्युत उत्पादन एकातिर बढ़ाउनु पर्यो भने अर्कोतिर सवारी साधनको खपत प्रयोग कम गर्नु पर्यो र साइक्लिङ रूटहरू विशेष गरी देशभरका नगरपालिकाहरूले साइकल यात्रीलाई प्राथमिकता दिनु पर्यो, नचाहिँदो किसिमको इन्धन खपत गरेर हामी ओहोर दोहोर गरिरहनु पर्दैन, यो पनि एउटा बचत गर्नु होइन, सेभिङ इज अल्सो अर्निङ भने जस्तो यो अवधारणा चाहिँ कतिको यसले समाजमा प्रभाव पार्दैछ, कतिको स्थानीय सरकारहरू नगरपालिकाहरू यतातिरतर्फ सचेत छन्, यस क्षेत्रमा के भएको देख्नुहुन्छ?
यो अहिलेको घटनाक्रम मात्रै होइन, नेपालमा जब जब केही ठुला घटनाहरू हुन्छन्, उदाहरणको लागि सन् 2015 भुइँचालो भयो, त्यसपछि लगतै यता हामीलाई ब्लकेट भन्छौँ नि हामी भारतबाट हामीको आयात निर्यात प्रक्रिया एकदमै अप्ठ्यारो भयो त्यो बेलादेखि नै वा त्योभन्दा पहिलेदेखि नै यस्तो घटनाहरू हुँदाखेरि यो इन्धन हामी आयातित गर्नुपर्ने इन्धनको चाहिँ विकल्पको बारेमा छलफल हुने गरेको छ त्यो नभएको होइन त्यसको लगतै पछिल्लोचोटि कोभिड हुँदा होस् र अहिलेको घटनाक्रममा पनि होइन अरू विकल्प के छ होला भनेर व्यक्तिगत रूपमा र सरकारी संस्थागत रूपमा पनि छलफल नभएको होइन तर त्यो हजुरले यसो हेर्नुभयो भने चाहिँ यसलाई दुईटा तहमा हेर्नुपर्छ होला एउटा चाहिँ किन हामी छलफल एकदम छोटो समयका लागि गर्छौँ जस्तो कोभिडको पहिलो वेब आउँदाखेरि होइन अब त कमिटिङको लागि चाहिँ मुख्य सजिलो सुरक्षित भनेको साइकल हो किनभने यसमा सम्पर्क अरूसँग पत्रक्ष सम्पर्क हुँदैन भन्ने र साइकल कल्चर एकदमै बढेर गयो तर केही महिनापछि जब त्यो वेबको प्रभाव कम भयो मानिसहरूले साइकल थन्काएर फेरि आफ्नै पुरानो कमिटिङ मोडमा जान थाले किन भन्दा साइकलका लागि आवश्यक पर्ने पूर्वाधारहरूमा हामीले केही पनि गरेनौँ एक इन्च कहीँ लेन बनाएनौँ कहीँ टेम्पोररी लेनका लागि प्रोत्साहन गरेनौँ यतिसम्म कि सरकारले हिँड्न पाउने अधिकारसम्म रोकेर हिँड्ने र साइक्लिङ गर्ने चिज चाहिँ व्यक्तिगत निर्णय हो भन्ने खालको कुरासम्म उसले बुझ्न सकेनौँ अब यहाँ अर्को तहमा हेर्ने हो भने सरकारले केही नीतिगत कमिटमेन्टहरू नगरेको होइन जस्तो गत नोभेम्बरमा भएको कोप ग्लासमा भएको कोपमा हाम्रो प्रधानमन्त्रीज्यू आफै गएर उहाँले चाहिँ सन् 2045सम्ममा हामी नेपाललाई चाहिँ कार्बन उत्सर्जनको क्रममा जेरो कार्बन उत्सर्जनमा लिएर आउँछौँ त्यसलाई नेट जिरो भन्ने गरिन्छ त्यसमा लिएर आउँछौँ भनेर एउटा कमिटमेन्ट घोषणा गरेर आउनुभएको छ अब तर त्यसको लागि हाम्रो अहिले ग्राउन्ड तयारी चाहिँ के छ त खालि साइकलमा मात्रै सिट भएर मोबिलिटीकोबाट उत्सर्जन हुने कार्बनको मात्रा घट्दैन वा इन्धनको खपत हामी कम गर्न सक्दैनौँ किनभने हाम्रो बढीभन्दा बढी लगानी यातायातमा छ व्यक्तिगत यातायातमा छ हामीले चाहिँ हाम्रो आवश्यकता नै वैकल्पिक दिगो यातायात प्रणालीमा परिवर्तन गर्नुपर्छ म हजुरलाई यसलाई अलिकति अझ बढी क्लियर गर्न खोज्छु अलिकति हिँड्ने मुख्य कुरा जस्तो म अहिले कोटेश्वर बस्छु मलाई बानेश्वरसम्म जानलाई अहिलेको बिहान एकदमै उपयुक्त समय छ म हिँड्नै जान सक्छु यदि म बानेश्वर जानु पर्यो भने मेरो लागि 2.5 किलोमिटर हो तर म कम्फर्टेबल्ली हिँडेर जान सक्दिनँ भने त मैले अब के गर्नुपर्ने हो भने कुरेर बस चढेर जानुपर्ने हो वा अरू अरू भेहिकल मोटराइज सिस्टममा जानुपर्ने हो सो हाम्रो सहरहरू चाहिँ पहिलो प्राथमिकतामा चाहिँ हिँड्न मिल्ने किनभने हिँड्ने त साइकलभन्दा अझ बढी इको फ्रेन्डली हो हिँड्नलाई त साइकल पनि किन्नु पर्दैन त्यसको त्यो महत्त्वपूर्ण कुरा भनेको पब्लिक यातायात होइन हजुर रेडियो नेपाल आउनुहुन्छ हजुर पब्लिक यातायात त्यो पनि दिगो बिजुलीको गाडी मेट्रो यस्तो चिजहरूमा हामीले लगानी गर्न सकेको भए आज अहिले तेल पुगेन जोड बिजोड लाउनु पर्यो तेल आएन भन्नुपर्ने अवस्थै हुँदैन थियो नि त्यो चाहिँ हामी एकदम सर्ट टर्मको प्लानको हिसाबले सोचिरहेछौँ त्यसपछि साइकल फ्रेन्डली इन्फ्रास्ट्रक्चर हो जस्तो साइकल फ्रेन्डली इन्फ्रास्ट्रक्चर कसका लागि भन्दा रेगुलर कम्युटरका लागि शनिबार आइतबार हाइकिङ गर्नेका लागि होइन हाइकिङ त भोलियोले गरिराखेको छ डाँडा काँडा गइराखेको छ उसको लागि त लेनै चाहिँदैन लेन त कसलाई चाहियो भन्दा कमजोरहरूका लागि होइन व्हील चेयर कम्फर्टेबल्ली युज गरेर एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने इन्फ्रास्ट्रक्चर बनायौँ भने केटाकेटीहरू स्कुल जानलाई घरबाट साइकलमा जान सक्ने अवस्था सिर्जना गर्न सकियो भने मात्रै यो समग्र डिजाइन थिङ्किङ नै हामीले पिपुल सेन्ट्रिक भन्छौँ पिपुल सेन्ट्रिक डिजाइन भयो भने मात्रै हजुरको यो समग्र कार्बन उत्सर्जनका लागि तेलको भर पर्नु पर्दैन होइन भने साइकल मात्रै भनेर हुँदैन किनभने सबैले साइकल चलाउन पनि त सक्दैनन् नि
ओके अब यो 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 इको फ्रेन्डली लाइफस्टाइल भनौँ अब पर्यावरण मैत्री जीवन पद्धतिलाई नै यदि परिवर्तन गर्ने कुराहरू हामी गरिरहेका छौँ भनेदेखि अब उदाहरणको लागि अहिले स्थानीय तहको निर्वाचन आइरहेको छ विभिन्न पार्टीहरूले विभिन्न उम्मेद्वारले आफ्ना घोषणा पत्रहरू जारी गरेका छन् अब समयक्रमले गर्दाखेरि प्राथमिकताहरू बदलिन्छन् अबको दिनमा हामी अघि सरोजीले इंगित गरे जस्तै कार्बन एमिसन यसरी चाहिँ घटाउने हो भने त नीतिगत हस्तक्षेप नै आवश्यक पर्छ त्यसकारण आगामी दिनमा स्थानीय तहका सरकारहरूले जनताका यी पर्यावरणीय आवश्यकताहरू पूरा गर्नको लागि कुन रूपबाट चाहिँ आफ्ना योजनाहरू अगाडि तर्जुमा गर्नुपर्ला, हामी के सुझाव सल्लाह दिन सक्छौ यतिखेर?
एउटा मेजर घोषणा पत्रको सोचाइ नै यो पिपुल सेन्ट्रिक हुन आयो भने सबै चिजहरू चाहिँ पर्यावरणीय हिसाबले केन्द्रित हुन आउँछ। जस्तो उदाहरणको लागि यो सडक भयो, सहर भयो, कसका लागि बनाउने भन्दा अहिले चाहिँ हामी बलियाका लागि बलियो सहर बनाइरहेको छौँ। मैले भन्न खोजेको चाहिँ इन्जिनियर पनि बलियो हुनुहुन्छ, ठेकेदार पनि बलियो हुनुहुन्छ, नीति नियममा निर्णय गर्ने पनि बलियो हुनुहुन्छ, अनि उहाँले के गर्नुहुन्छ, ठुला ठुला संरचनाहरू बनाउनुहुन्छ, ठुला ठुला भवनहरू बनाउनुहुन्छ, ठुला ठुला चार लेनका आठ लेनका सडकहरू बनाउनुहुन्छ, अनि सँगसँगै त्यो संरचनाहरूको प्रयोगकर्ता चाहिँ को हो, होइन युजर को हो भनेर चाहिँ कहिले पनि छलफल गर्नुहुन्न। जस्तो अहिले हजुरले पूर्व पश्चिम उत्तर दक्षिण जिल्ला चाहिँ चार लेन सडकहरू विस्तार क्रम बढेको छ, आन्तरिक सहरहरू मात्र होइन हाइवेहरू, तर त्यो त्यो सडकमा चाहिँ कालो रङको प्लेट भएको सवारी साधनलाई कति प्रोत्साहन गरिएको छ त्यो एकदमै कम छ, होइन ठुला ठुला सडकहरूको प्रयोगकर्ता भनेको चाहिँ कारहरू, होइन मेरो भाषामा चाहिँ सेतो प्लेट भएका, निलो प्लेट भएका र रातो प्लेट भएका कारहरूको संख्या बढी छ। त्यसो हुँदाखेरि के भयो भने हाम्रो विकास क्रम चाहिँ कार सेन्ट्रिक डिजाइन भन्छु मैले, कारलाई केन्द्रित गरेर हामी सहरहरूको परिकल्पना गरिरहेछौँ, होइन साना सहर हुन् ठुला सहर हुन् त्यो चाहिँ पिपुल सेन्ट्रिक डिजाइन हुने बित्तिकै के हुने भयो भने सडक त हामीलाई चाहियो तर सडकभन्दा पनि वैकल्पिक यातायात प्रणाली चाहियो नि, त्यो चिजमा चाहिँ सिफ्ट गर्नु पऱ्यो। मैले सामान्य पैसा तिरेर एक ठाउँबाट अर्को ठाउँ होइन, म मेरो घर सिन्धुली हो, म काठमाडौँबाट सिन्धुली जानु पऱ्यो भने मैले निजी सवारी होइन कि सार्वजनिक सवारी सर्वसुलभ रूपमा जान सक्ने इन्फ्रास्ट्रक्चर कसैले बनायो भने पो त्यो पिपुल सेन्ट्रिक हो, जुन चाहिँ सर्वसुलभ हुन्छ र मास ट्रान्सपोर्टमा गएपछि न कार्बन उत्सर्जनको क्रम कम हुन्छ, होइन एउटा मुख्य थिङ्किङ चाहिँ पिपुल सेन्ट्रिक डिजाइन हुनु पर्यो। अब अर्को पिपुल सेन्ट्रिक डिजाइन भनेको हजुरले अहिले सहरहरूमा अर्बन ग्रिनरी बढिराखेको देखिरहनु भएको छ, होइन रुखहरू रोप्ने क्रमहरू बढेको छ, त्यो त्यो एक हिसाबले एकदमै राम्रो राम्रो कुरा पनि भयो। तर रुखहरू हामीले रुखहरू लगाउने, रुखहरू कहाँ लगाउने, कस्तो लगाउने भन्ने विषयमा त्यति धेरै सिरियसली काम गरेको देखेको छैनौँ, विशेष गरी पालिकाहरूले। फुटपाथै साँगुरो छ, दुई फिटको फुटपाथ छ, त्यसमाथि फेरि चाँपको बोट लगाइदिएर अब त्यो त्यो रुख कसका लागि हो, होइन त्यसले त्यो ठुलो भएपछि त्यसले कति स्पेस खान्छ भन्ने खालको अध्ययन वा त्यसको परिकल्पनै नगरेर त्यस्तो खालको ग्रिनरी भनेको लङ टर्ममा त काम लाग्ने भएन, तपाईँले रोप्ने बित्तिकै पछि काट्नुपर्ने भयो। अनि हामी अब अहिले रुख लगायौँ, फुटपाथ चेपेर त्यही पनि समस्या, त्यसकै पनि हामी विरोध गर्नु पऱ्यो, पछि फेरि काट्नु पऱ्यो, ए रुख किन काटेको, रुख त काट्नु हुँदैन भनेर फेरि पनि विरोध गर्नु पऱ्यो। भनेको हामी चाहिँ एक किसिमको विकासको यो चक्रव्यूहमा इन्गेज भइराखेको छौँ। अबको घोषणा पत्रहरू चाहिँ के हुनु पऱ्यो भन्दा अलिकति मान्छेहरूसँग मसिना कुराहरू, नगरपालिका गाउँपालिका भनेको एकदमै यो हाम्रो स्थानीय सरकार भनौँ न, स्थानीय सरकार एकदमै बलियो छ र उसको काम हो सबैभन्दा मसिनो मसिनो कामहरू गर्ने, सडकमा कहाँ खाल्टा छन्, कहाँ बाटो छैनन्, कहाँ समस्या छ, कहाँ सहभागितामूलक कार्यक्रमहरू गर्न सकिन्छ भन्ने मुख्य जिम्मेवार त जनतासँग एकदमै नजिक भएको सरकार भनेको त स्थानीय सरकार हो। सो उसले त्यो मसिनो कामहरूलाई प्राथमिकता दियो भने अरू ठुला कामहरू चाहिँ बिस्तारै हुँदै जान्छन्, होइन र बिस्तारै यो ठुला ठुला कामहरू हुने क्रम बढेको पनि छ।
आदरणीय श्रोताहरू, रेडियो नेपालको अन्तरसंवादको आजको शनिबार सरीय बिहानीमा हामी विशेष गरी वातावरणीय क्षेत्रका चुनौतीहरू र सँगसँगै बढ्दो शहरीकरण र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने विभिन्न उपायहरूको बारेमा संवाद गरिरहेका छौं। ग्रीन ग्रोथ संस्थाका सह संस्थापक एवं सामाजिक जागरणमा क्रियाशील युवा संचारकर्मी सौरभ ढकाल हाम्रा आजका अतिथि हुनुहुन्छ। जस्तो सौरभजी, होइन अहिले अब अन्य क्षेत्रमा पनि आत्मनिर्भरको कुरा आइरहेछ, विशेष गरी कृषि क्षेत्रमा अहिले विश्वमा कोविड पछिको यो अर्थतन्त्र र अहिले बढ्दै गइरहेको युद्धको स्थिति आदि इत्यादिले गर्दा आगामी वर्ष खाद्यान्नमा निकै चाप पर्ने चाहिँ एउटा अनुमान गरिएको छ। हामी आत्मनिर्भरताका कुरा गर्छौं, होइन कृषि उत्पादनहरू पनि अहिले विदेशबाट आयात भइरहेको छ, दैनिक उपभोग्य वस्तुहरूमा हामी परनिर्भर नै रहेका छौं। यहाँले ग्रीन ग्रोथ मार्फत जसरी चाहिँ घर घरमा उत्पादनहरू कृषि उपज उत्पादन पुर्याउने एउटा सेवामूलक काम गरिरहनु भएको छ। तर समग्रमा एउटा राष्ट्रिय संकल्पको रूपमा नै हामीले अबको एक दुई महिनापछि बाली नाली लाउने यो सिजन शुरू हुँदैछ। हामीले कमसेकम अहिले सचेत भयौं भने अबको एक वर्षको अवधिमा हामी पनि कता कता अलिकति आत्मनिर्भर हुन सक्छौं कि भन्ने एउटा सम्भाव्यता त देखिन्छ। के गर्न सकिन्छ त यो विषम परिस्थितिमा आजको स्थितिबाट एक कदम अगाडि बढ्नको लागि के उपाय हुन सक्ला?
अब अहिलेको हाम्रो उपभोक्ताको आवश्यकता यति धेरै छ, यति धेरै भेराइटी अफ प्रडक्टहरूको डिमान्ड छ, त्यो हिसाबले चाहिँ सम्पूर्ण सबै खाले उत्पादनहरू हामी आफैले आफ्नै क्षेत्र अधिकारभित्र भन्नाले हाम्रो पोलिटिकल बााउन्ड्री देशभित्र भनेर हामी गर्न सक्ने सक्छौँ सक्दैनौँ त्यो एकदमै ठुलो चुनौतीको प्रश्न हो। तर कम्तीमा पनि हामीले केही प्रतिशत होइन अहिले हामी अब 50% भन्दा बढी आफै उत्पादन गर्न सक्ने अवस्था छौँ भने त्यसलाई चाहिँ जसरी जति बढाउन सक्यौँ त्यो चाहिँ हाम्रो आफ्नो लागि ठुलो सफलताको कुरा हो। यसलाई चाहिँ मेरो अनुभवमा यो मैले कृषि उपजमा काम गरिरहेको विभिन्न उत्पादनहरू कहाँ भइरहेछन् कस्तो भइरहेछन् भनेर म्याप गरेको अनुभवको आधारमा चाहिँ अघि हामीले कुरा गरेको जस्तै स्थानीय तहले नै आफूलाई चाहिँ कति आत्मनिर्भर हुन सक्छु भनेर यदि सोच्न थाल्यो भने जस्तो म कमलामाई नगरपालिकामा बस्छु, त्यो कमलामाई नगरपालिका नै एउटा सानो आत्मनिर्भरताको लागि एउटा परिसूचक हुन सक्छ। भनेको म कहाँ कति धान उत्पादन हुन्छ हुँदैन, मकै हुन्छ कि हुँदैन हुँदैन, गहुँ हुन्छ कि हुँदैन, वा मका हुन्छ कि होइन भन्ने खालको डेटाको आधारमा काम सुरु गर्नुपर्छ होला। किनभने हामीले चाहिँ अहिले कसरी कृषिमा हाम्रो युवाहरूको चासो बढिरहेछ भन्दा बढी युट्युब हेरेर हामी अहिले कृषिमा लागिरहेछौँ। भनेको कसैले कालिज खेती गर्यो, कसैले ड्रागन फ्रुट गर्यो, कसैले के गर्यो भनेर एकदमै नयाँ नयाँ चिजहरूमा हामी एक्सपेरिमेन्ट गरिरहेछौँ, जुन चाहिँ अलिक हाम्रो जमिन सुहाउँदो हावापानी सुहाउँदो होला नहोला त्यसमा रिस्क फ्याक्टरहरू एकदमै धेरै छ। त्यसको उपयुक्त उपाय भनेको चाहिँ पालिकाहरूले ल हामी कहाँ चाहिँ यति जमिन बाँकी रहेछ, यति उत्पादन भइराखेको थियो पहिले, अब कम हुन थाल्यो, यसमा चाहिँ यो उत्पादनलाई जोड दिनु पर्यो भन्ने खालको उनीहरूले डेटाबेस अप्रोचमा ल्याउनु पर्यो र युवाहरूलाई अलिकति इन्सेन्टिभ दिनु पर्यो। खालि कमर्सियल फार्मिङको लागि मात्र होइन, घर घरमा फार्मिङ गर्न सक्ने, हजुरले याद गर्नुभयो होला कोभिड पछि चाहिँ काठमाडौँ लगायत विभिन्न सहरहरूमा यो अर्बन कौशी खेतीको क्रम एकदमै बढ्यो होइन, त्यो अहिले पनि निरन्तर देखिन्छ। तर जुन खालको चहल पहल ठ्याक्कै कोभिडको बेलामा भयो, हामी बिस्तारै त्यसलाई चाहिँ त्यो आनी बानी छोडेर फेरि रेगुलर हामी नयाँ नर्मलमा गएनौँ कि न्यू नर्मलमा गएनौँ कि सामान्य रूपमा अब जीवन सहज भयो भनेर फेरि पुरानै तरिकामा सिफ्ट भयौँ, त्यो त्यो त्यस्तो खालको व्यक्तिले पनि केही उत्पादन गर्न सक्छ। मेरो गमला छ, मेरो घरमा केही छत छ भने म धनियाँ होइन आफूलाई आफ्नो चाहिने हर्ब्स मात्रै पनि उत्पादन मैले गरेर मेरो आफ्नो उपभोगको लागि चाहिँ 5% मात्रै पनि मैले उत्पादन गरेँ भने त्यसले एउटा सहजता ल्याउने भयो। अर्को चाहिँ हामीले हाम्रै देशको हाम्रै भौगोलिक क्षेत्राधिकारभित्र फलेका उत्पादनहरूलाई चाहिँ भ्यालु चेन्ज म्यानेजमेन्ट भन्छ, एक ठाउँबाट अर्को ठाउँमा कसरी सहज रूपमा पुर्याउन सहयोग गर्ने होइन। अब यो हजुरको संसारको क्रम यो एक ठाउँबाट अर्को ठाउँमा होइन, जस्तो अमेरिकन स्याउ नेपाल आएर खाँदाखेरि त्यसले तय गर्ने फुड माइल निकै छ होइन, हजारौँ किलोमिटर हजारौँ माइल हुनसक्छ, त्यो चाहिँ जहिले पनि ब्रेक हुनसक्छ भन्ने कुरा त हामीले कोभिड पछि देखिसक्यौँ। अब यो युद्धले फेरि तेलको मूल्य बिक्री बढ्ने बित्तिकै वस्तुको मूल्य पनि त्यसै पनि बढाइ नै हाल्छ। त्यसको वैकल्पिक उपाय भनेको हाम्रै क्षेत्र अधिकारबाट भएका फलफुलहरू खाद्य पदार्थहरूको उत्पादनमा जोड दिएर एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने व्यवस्था गर्नु पर्यो। जस्तो हाम्रो हिमाली क्षेत्रमा फलेका फलफुलहरू काठमाडौँ वा बजार भएका ठाउँसम्म पुर्याउनलाई हामीलाई अहिले धौधौ छ, किनभने हामीसँग त्यस्तो राम्रो यातायात प्रणालीहरू छैन, उत्पादन भएको कहीँ उत्पादन भएको ठाउँमा गाडी नै जाँदैन होइन, अब वा उत्पादन हुने सिजनमा त्यो ठाउँमा बर्खाको कारणले गर्दा त्यो सामानहरू तलसम्म आउन सक्दैनन्। सो यस्तो खालको कुरालाई चाहिँ सबैले लागेर गर्यो भने हुने रहेछ, खालि उनी घर घरमा गर्ने जस्तो मात्रै गर्यो भने त त्यसले त खालि 5% मात्रै कन्ट्रिब्युट गर्ने भयो सबै चिज होइन, प्रविधि पनि कृषितिर यातायात पनि कृषिका लागि भनेर केन्द्रीकृत भएर हामीले काम गर्यौँ भने मात्रै हामी हाम्रो आत्मनिर्भरतामा केही प्रतिशत अघि बढ्न सक्छौँ, नभए चाहिँ यो अलिक चुनौतीपूर्ण कुरा नै छ।
हजुर, धेरै धन्यवाद छ सौरवजी, आजलाई समय यति मात्रै दिन सकियो। आम चासोको विषयमा हामी केही बेर आजको शनिबार संवादमा जुट्न सक्यौं, फेरि पनि यो क्रमलाई अघि बढ़ाउला, यहाँलाई हार्दिक धन्यवाद छ। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो। हामी कुराकानी गरिरहेका थियौं ग्रीन ग्रोथ संस्थाका सहसंस्थापक युवा उद्यमी संचारकर्मी सौरभ ढकालसँग। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।